أحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. خلاصہ قرآن کے سلسلے میں ہم چوتھے پارے کے سیکنڈ روب کا آغاز کریں گے، لیکن آیت نمبر 121 سے جو پچھلے روب میں ہے. اعوذ باللہ من الشیطان الرجیم. وَإِذْ غَدَوْتَ مِنْ أَهْلِكَ تُبَوِّئُ الْمُؤْمِنِينَ مَقَاعِدَ لِلْقِتَالِ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ. اور جب صبح کے وقت آپ اپنے گھر والوں سے نکلے اور آپ مومنوں کی لڑائی کے لیے جگہ ہموار کر رہے تھے، اور اللہ خوب سننے والا اور خوب جاننے والا تھا. آیت نمبر 221 سے لے کر اگلے تقریباً 2-3 رکوع اور پھر بیچ میں تھوڑی سی باتیں ہونے کے بعد مزید اگلی آیتوں میں غزوہ احد کے حالات ہیں. ہم نے سورۃ آل عمران کے آغاز میں یہ بات دیکھی تھی کہ سورۃ آل عمران غزوہ بدر سے لے کر احد کے درمیانی دور میں نازل ہوئی تھی. غزوہ بدر میں مسلمانوں کو بہت تاریخ ساز قسم کی فتح حاصل ہوئی تھی، جس کی وجہ سے دشمنوں کے دلوں پر آپ کا رعب طاری ہو گیا تھا، اور کئی ایسے لوگ جو تھے وہ اسلام میں داخل ہو گئے جن کو ہونا نہیں تھا، مجبوراً ہونا پڑا، جیسے کہ عبداللہ بن ابی بھی انہی میں تھا. مکہ والوں کو عظیم قسم کی شکست جب ہوئی، اس کا بدلہ لینے کے لیے اگلے سال وہ نئی تیاری کے ساتھ دوبارہ فوجیں لے کر مسلمانوں کے سر پہ آئے. احد کے پہاڑ کے دامن میں ایک جنگ ہوئی جس کو غزوہ احد کے نام سے پکارا جاتا ہے. ہم یہاں اس کے چھوٹے چھوٹے واقعات تو نہیں دیکھیں گے کیونکہ وہ ہم دیکھ چکے، قرآن کی آیتوں سے بھی دکھتا ہے، لیکن یہاں سے اصل میں اللہ تعالیٰ مسلمانوں کو یہ بتاتا ہے کہ نبی کی موجودگی میں بھی امت کی فتح شکست میں بدل سکتی ہے. وجہ کیا ہے کہ جب امت نبی کی بھی بات نہ مانے گی تو اس کو نقصان اٹھانا پڑے گا. بنیادی تھیم غزوہ احد کا یہی ہے کہ فتح شکست میں کب بدلتی ہے، اچھے لیڈر ہونے کے باوجود بھی کب، جب لوگ بات نہیں مانتے. نبی صلی اللہ علیہ وسلم صبح صبح اپنے گھر والوں کو چھوڑ کر اللہ کے لیے نکلے، یہ اس بات کی دلیل ہے کہ پیاروں کو چھوڑ کر بھی اللہ کے راستوں میں نکلنا پڑے تو انسان نکلے. تبوی المومنین سے پتہ چلا کہ دھاڑ ثانی کام شروع نہیں کرنا، پہلے صف بندی کرنی ہے، پہلے تیاریاں پلاننگ، پھر اس کے بعد کام. آیت نمبر 122 اور 123 میں اللہ تعالیٰ نے دو گروہوں کا تذکرہ کیا کہ جو عبداللہ بن ابی کے ساتھ 300 لوگوں کو نکلتا دیکھ کر ذرا ہل گئے، تھے ایمان والے تو اللہ نے بچا لیا. ایک اینٹ نکلتی ہے نا تو اس کے ساتھ کی چار اینٹیں کچی ہو جاتی ہیں جو اس کے چاروں طرف لگی ہوتی ہیں. جب عبداللہ بن ابی لوگوں کو لے کے نکلا، کیونکہ نفاق تھا اور نفاق کے ساتھ زیادہ دور بندہ چل نہیں سکتا، شروع میں ساتھ مل بھی جائے تو بیچ میں ساتھ چھوٹنے لگتا ہے، اس کے نکلنے کو دیکھ کر دو گروہوں کا دل چاہا کہ شاید ہم بھی کہیں مارے ہی نہ جائیں، یہ عقل مند ہے جنہوں نے اپنے آپ کو الگ کر لیا. لیکن اندر کے چوکیدار یعنی تقوی نے ان کا ساتھ دیا، پلٹ آئے. اللہ نے ان کی تعریف کر کے کہا واللہ ولیہما. فخر کیا کرتے تھے کہ ٹھیک ہے ہماری لغزش کا ذکر ہے قرآن میں، لیکن اللہ نے آخر میں کہہ دیا کہ اللہ ان دونوں کا دوست تھا، اور اللہ ہی پر توکل کرنا چاہیے مومنوں کو. کیا پتہ چلا کہ دین کے کاموں میں انسان لڑک سکتا ہے، کوئی بڑی بات نہیں. وائرس تو اچھے بھلے کمپیوٹرز میں آ جاتے ہیں، لیکن مومن کے اندر وائرس رہتا نہیں ہے، وہ نکل جاتا ہے. اللہ تعالیٰ نے ان کو بچا لیا اور یہ پھر آخری دم تک دین پہ رہے. پھر مومنوں کو بڑا مشکل لگا کہ آج کیا حال ہوں گے، غزوہ احد ہے، کس طرح یہ کام ہوگا. تو کہا کوئی بات نہیں، اور بے شک اللہ تمہاری مدد کر چکا بدر کے میدان میں جبکہ تم اور بھی کمزور تھے. عبداللہ بن ابی 300 لوگوں کو ساتھ لے گیا تھا اور 700 پیچھے تھے، تو غزوہ بدر میں تو کل 313 تھے، اب اس سے تو زیادہ ہو. اس لیے اللہ تعالیٰ بتا رہے ہیں کہ فتح شکست لوگوں کی کثرت اور قلت سے نہیں ہوتی، اصل مدد اللہ کی طرف سے ہے. تقویٰ پیدا کر لو تاکہ تم اللہ کی مدد کے مستحق ہو جاؤ. اس کے بعد اللہ تعالیٰ اس منظر کو سامنے لاتے ہیں کہ جو غزوہ احد کے شروع میں تھا، جب تم کہہ رہے تھے مومنوں کو کہ کیا کافی نہیں تم کو، یعنی کیا تم یہ نہیں چاہتے کہ تمہارا رب تم کو مدد دے 3000 فرشتوں کے ساتھ جو اتارے گئے ہوں، بلکہ اگر تم صبر کرو اور تقوی اختیار کرو تو وہ تم پر جوش کے ساتھ آئیں گے، اور یہ اللہ کی طرف سے مدد 5000 کی بھی، وہ فرشتے جو کہ نشانی لگے ہوئے ہیں. कितने फरिश्ते उतरे? 3,000 के 5, ये बहस ही नहीं है। मदद का ताल्लुक ईमान के साथ है, जितना गहरा ईमान होगा उतनी अल्लाह की मदद ज़्यादा आएगी। जिस बंदे को अल्लाह पर ईमान है ना, वही आजमाए, वरना ना आजमाए। इब्राहिम आग में कूद पड़े, आग ठंडी हो गई। शायद मैं और आप आज कूदें तो आग जला के राख कर देगी, क्योंकि जो हो इब्राहिम सा ईमान पैदा, फिर आग ठंडी होती है। हमारी ज़िंदगी में मोड़ मोड़ पे हमारे साथ यही हो रहा है, हम समझ नहीं पाते। हम कभी परेशान होते हैं, कभी हम बीमार होते हैं, कभी हम दुखी होते हैं, कभी हम रोक लिए जाते हैं, कभी हम किसी मसले का शिकार होते हैं दीन दुनिया में। असल में राह निजात ईमान और तकवा। जितना अल्लाह के इशारों को समझेंगे उतनी ही अल्लाह ताला की तरफ से मदद ज़्यादा आएगी। और बाकी रह गए फरिश्ते, तो ये तो सिर्फ वमा जअलहुल्लाहु इल्ला बुशरा, ये तो खुशखबरी के लिए, बस दिल इत्मीनान में आ जाएं तुम्हारे। असल मदद तो अल्लाह की तरफ से है, वो गालिब और हकीम है। बात लोग कहते हैं कस्बे बदर में फरिश्तों ने मदद की तब जीते, नहीं, गलत जुमला है, निकाल दें इसको। फरिश्तों की मदद से कुछ नहीं होता। अल्लाह ने अगर दुनिया में अपना निज़ाम फरिश्तों से ही नाफिस कराना होता तो आदम को बनाने की और फरिश्तों से सजदा कराने की क्या ज़रूरत थी। अल्लाह चाहता है कि इस दुनिया में मेरा निज़ाम इंसान कायम करें। अल्लाह इंसानों को दिखाने के लिए, ढारस बंधाने के लिए फरिश्तों को उतरवाता है, लेकिन असल मदद अल्लाह की तरफ से होती है। और ये सब कुछ क्यों हुआ? ताकि काफिरों का ज़ोर टूट जाए और वो खासरीन होकर, ना मुराद होकर लौटें। यानी ऐसी जंगें कभी कभार जो होती हैं वो क्यों होती हैं? ताकि कट जाए किनारा उन लोगों का जिन्होंने कुफर किया। अल्लाह खरे और खोटे को जंगों में ही तो फ़र्क करता है। आम हालात में सब घुले मिले रहते हैं, मुश्किल हालात जब हमारी ज़िंदगी में आते हैं ना, तो वो हालात ऐसे होते हैं कि जो हमारी कीमत अल्लाह के सामने बढ़ाते या कम करते हैं। ग़ज़वे उहद में नबी सल्लम का दांत शहीद हो गया, हौद की कड़ियाँ घुसी, खून निकल आया। तकलीफ़ और चोट में आपने कह दिया कि अल्लाह इस कौम को कैसे हिदायत देगा जिन्होंने अपनी नबी को ज़ख्मी कर दिया। ये बात थी दिल की, अल्लाह को पसंद ना आई। कहा लैसा लका मिन अल अम्र शैयुन, ए नबी आपके इख्तियार में नहीं है कोई अमर कि इनको हिदायत मिलनी है कि नहीं मिलनी। अल्लाह उनको माफ़ करे या अजाब दे, ये अल्लाह का फ़ैसला। आज कहते हैं जो अल्लाह चाहे और मोहम्मद चाहे सल्लल्लाहु अलैहि वसल्लम। ये आयत नोट कर लें उसकी दलील में कि जब अल्लाह चाहेगा तभी काम होगा। नबी अपने दुश्मनों के बारे में भी ये नहीं कह सकता कि इनको हिदायत नहीं मिलनी। मैं और आप किसी के लिए कैसे कह सकते हैं कि फ़लाँ वो तो बड़ा बहकाव है, उसको हिदायत नहीं मिलनी? ऐसा नहीं होता। जब अल्लाह चाहता है तभी कोई काम होता है। और अल्लाह के लिए क्या मुश्किल है? वलिल्लाहि मा फिस समावाति व मा फिल अर्द, आसमान और ज़मीन की सारी चीज़ें अल्लाह ही के हाथ में हैं, और वो बख्शने वाला और मेहरबान भी है, जिसको चाहे बख्शे, जिसको चाहे माफ़ कर दे। मुराद ये है कि सारे फ़ैसले, सारे इख्तियार उसके हैं, तुम अपने ऊपर किसी बात को ना लो। ग़ज़वे उहद की शिकस्त का एक बहुत बड़ी वजह माल की मोहब्बत थी। कुछ सहाबा कराम माल गनीमत देख कर अपनी जगह पर कायम ना रह सके, इसीलिए लोहा गर्म देख कर चोट मारी गई। या अय्युहल्लज़ीना आमनू ला ताकुलुर रिबा अदाफ़ा मुदाफ़ा की सूरत में, कि दुगने का दुगना सूद करके ना खाओ, और डर जो अल्लाह से ताकि तुम फला पाओ। क्या पता चला कि कल की उहद हो या आज मोमिनों के, ईमान वालों के हालात हों। जितना ईमान वाले या मुसलमान ख़ुद को अब नबी सल्लम की उम्मती कहने के बावजूद माल के पीछे भागते रहेंगे ना, उतना ही इनसे फतह दूर होते हुए शिकस्त आती जाएगी। दुश्मन ऐसी कौमों पे गालिब आ जाते हैं जो कौमें माल की मोहब्बत का शिकार होती हैं। शरीयत ने इसको वहन कहा, और वहन वीकनेस को कहते हैं, कमज़ोरी। जैसे आप बीमार हो तो कहते हैं मैं वीकनेस फील कर रही हूँ। अल्लाह हुब दुनिया व कराहियतुल मौत को वहन कहता है। जितनी दुनिया में जीने की और पाँव पसारने की आरज़ू बढ़ती जाए और मौत से खौफ आता रहे, उतना इंसान अंदर से कमज़ोर हो जाता है। कहा इसको छोड़ दो, अल्लाह ताला तुम्हें दुनिया में भी इज्जत दे देगा, दुनिया में भी फतह दे देगा। और अगर अल्लाह के कहने पे भी सूद नहीं छोड़ते तो वत्तकुन्नार अल्लती उद्दत लिल काफिरीन, उस आग से डर जो जो अल्लाह ने काफिरों के लिए तैयार की। फिर शिकस्त कैसे फतह में बदले? उसका असूल वातीउल्लाह वर रसूल अलअल्लकुम तुरहमून, अल्लाह और रसूल की इताअत करो। नंबर एक, दोनों को एक कर लें या दो कर लें, फलाह मिल जाएगी, कामयाब हो जाओगे, तुम बिल्कुल इंडिपेंडेंट हो जाओगे। दूसरी चीज़, व सारी विला मग़फ़िरत मिन रब्बिकुम व जन्नत अर्दुहस समावात वल अर्दु, और दौड़ो भागो गुनाहों की बख्शिश की तरफ और उन जन्नतों की तरफ जिसकी चौड़ाई आसमान और ज़मीन जितनी है और जो मुत्तकीन के लिए तैयार की गई। भागो, नेकियाँ करो, अपने गुनाहों पर माफ़ी मांगो, और उस जन्नत को पाने की तलब रखो जिसका एक कोड़ा रखने की जगह दुनिया और दुनिया की हर चीज़ से ज़्यादा कीमती है। ऐसी कौमें अल्लाह की मदद पाती हैं। अगला अमल जिससे फ़तह आएगी, अल्लज़ीन युनफिकून फिस्सर्राय वद्दर्रा, तंग दस्ती में भी खर्च करो और खुश दस्ती में भी, यानी हाथ खुला है तो भी अल्लाह के रास्तों में दो और हाथ तंग है तो भी अल्लाह के रास्तों में दो। जो कौमें अल्लाह के रास्ते में देने से पीछे हट जाती हैं, अल्लाह उस कौम पे दुश्मनों को मुसल्लत कर देता है। और जब तक बंदा किसी चीज़ पे खर्च नहीं करता, उसकी वैल्यू नहीं पहचानता, उसकी कदर ही नहीं हो सकती। इसीलिए अल्लाह के रास्तों में खर्च करके अल्लाह ताला बंदे को ऑनर देता है कि तुम इस चीज़ को अपने लिए एक ऑनर समझो कि अल्लाह ने तुम्हारे माल को अपने रास्ते में खर्च करवाया। फिर उसके बाद गुस्से पे काबू पाना, मुसलमानों को बताया अग्रेसिव ना बनो, गुस्सा ना करो, आपस में भी ना लड़ो मरो और दूसरों के साथ भी ऐसे मामलात ना करो कि जो तुम्हारी साख को मुतासिर करे। गुस्सा आए तो वो गुस्सा अल्लाह के रास्ते में इस्तेमाल करो, ना कि लोगों पर। और अगली बात, वलाफीन आनिन नास, लोगों को माफ़ कर दो, दरगुजर कर दो। और अगली बात, वल्लाहु युहिब्बुल मुहसिनीन, अल्लाह मुहसिनों को पसंद करता है। ऐसे लोग जो अल्लाह की मदद के मुस्तहिक होते हैं, उनमें कुछ और ख़ूबियाँ भी हैं। क्या? इज़ा फ़ालु फ़ाखिशतन, जब कभी इनसे फुखश काम हो जाए, हो सकता है नफ्स के गलबे से हो सकता है, लेकिन मोमिन ठहर नहीं सकता उस पर। औ ज़लमू अनफुसहुम, या फिर अपने नफ्स पे जुल्म करें, यानी शिर्क या गुनाह करके फौरन क्या करें, ज़िक्रुल्लाह, अल्लाह का ज़िक्र करें, होश में आ जाएं, अल्लाह को याद करें, और साथ ही फ़स्तग़फ़िरू लिज़ुनूबिहिम, अपने गुनाहों की बख्शिश मांगे तो अल्लाह माफ़ करता है। क्योंकि वह मई यग़फ़िरु ज़ुनूबा इल्लल्लाह, अल्लाह नहीं माफ़ करेगा गुनाहों को तो और कौन करेगा। हाँ, मसला किन का है जो गुनाह करके इसरार करते हैं? वलम युसिर्रु अला मा फ़अलू, उस पर इसरार नहीं करते जो करते थे बुरे काम और वो जानते हैं। जो ये सारे काम करें उनकी जजा मग़फ़रत है उनके रब की तरफ से, और वो जन्नतें जिनके नीचे नहरें बहती हैं, और अच्छा अजर है अमल करने वालों का। ये वाक़या सुनाकर बीच में कहा गया कि ये है पिछले लोगों की कहानी, बस तुम ज़मीन में फिरो और देखो कि छुटलाने वालों का अंजाम कैसे हुआ। नेशंस को देखो कि उनको अल्लाह ताला ने कैसे नीस्तो नाबूद कर दिया। और इस कुरान के बारे में कहा, हाज़ बयानुल लिन्नासि व हुदम व मौइज़तुल लिल मुत्तकीन, ये है बयान और हिदायत और मौइज़ा मुत्तकियों के लिए। कुरान हुदन कब बनता है? जब इसको समझ के पढ़ते हैं। मौइज़ा कब बनता है? जब इसको समझने और अमल की नीयत से पढ़ते हैं। और तकवा वाले दिल को ही कुरान हुदन और मौइज़ा लगता है, बाकी तो इससे ऊपर ही गुजर जाते हैं। वला तहिनु वला तहज़नु, शिकस्त कब आती है कौमों में? जब उनमें वहन आ जाता है, ऊपर बात हो गई, हुब्बे दुनिया व कराहियतिल मौत। और वला तहज़नु हुज़न, गम मायूसी डिप्रेशन, हम कुछ नहीं कर सकते, हाय मुसलमान पिस गए, हाय मुसलमान कुछ नहीं कर सकते, ऐसी सोचें। यही चीज़ें कौमों को नीस्तो नाबूद कर देती हैं। अल्लाह हिम्मत दिला रहे हैं, मोरल बुलंद कर रहे हैं। वन तुम लालोन, तुम ही बुलंद हो, इन कुन तुम मोमिनीन, बस ईमान पूरा कर लो, ईमान बढ़ाओ। ऐसे लगता है किसी बीमार को हिम्मत दिलाती है, माँ उठो उठो चलो, शाबाश मुँह धो लो, कंघी कर लो, तुम्हें हिम्मत आ जाएगी, कोशिश कर लो। ईमान होता है तो इंसान बुलंदियों पे खुद ही पहुँच जाता है। बाकी रह गई, औहद में 70 मारेंगे कोई बात नहीं, यमसस कुम कर हूँ, तुम्हें अगर ज़ख्म लगा, चोट लगी, तो इससे पहले पिछले साल इनको भी तो लगी थी बदर के मैदान में। और तिल कलैयाम उनुदाविलुहा बैनन्नास, ये दिन है जो हम लोगों के बीच में घुमाते हैं, कभी की रातें लंबी, कभी के दिन लंबे, वक्त एक सा नहीं रहता। आज दीवार के पीछे क्या पड़ा हुआ हमें नहीं पता, कल हमारा क्या हाल होने वाला है हमें नहीं पता। इसलिए कोई नेमत मिले तो इतराओ ना, कोई नहीं मिली तो घबराओ नहीं। अल्लाह ताला को पता है कि कौन ईमान वाला है और कौन तुम में से गवाह है, और वो ज़ालिमों को पसंद नहीं करता। अल्लाह जंगे क्यों लाता है? ताकि ईमान वालों को ख़ास कर दे, उनके ईमान को और खड़ा कर दे, और काफिरों को मिटा के रख दे। फिर उन लोगों की खुशफहमियाँ दूर की गई जो सिर्फ ख्वाबों की और ख्यालों की जन्नत चाहते हैं। अम हसिब तुम अन तदखुलुल जन्ना, क्या तुम ये सोचते हो कि तुम जन्नत में जाओगे? हालांकि नहीं तुम में से अल्लाह ने मेहनत करने वालों को पहचाना, और अभी उसने नहीं देखे सब्र वाले। पता क्या चला? सब्र और जिहाद के बगैर जन्नत नहीं मिलेगी। और जिहाद का ताल्लुक इंसान के अपने नफ्स से शुरू होता है और तलवार तक पहुंचता है, बीच में कलम आता है, और सब्र इन सारी चीज़ों के लिए ज़रूरी है। आज कहाँ गए वो तुम्हारे दावे? कल तक तो तुम मौत की तमन्ना करते थे इससे पहले, आज तुमने उससे मुलाकात कर ली और तुम आज उसको देख रहे हो। और रह गए अल्लाह के नबी, अब अगली आयतें तब की हैं जब नबी सल्लम की शहादत की खबर फैल चुकी थी, जो झूठी खबर थी। का क्या हुआ? वमा मोहम्मदुन इल्ला रसूल, और नहीं थे मोहम्मद मगर एक रसूल सल्लल्लाहु अलैहि वसल्लम। قد خلت من قبلہ الرسل، ان سے پہلے کئی رسول گزر گئے، کہ اگر وہ مر جائیں یا مار دیے جائیں تو تم پلٹ جاؤ گے اپنے دین سے؟ چلو کوئی بات نہیں، جو کوئی پلٹتا اپنے دین سے، اپنی ایڑیوں سے، تو اللہ کا تو وہ کچھ نہیں بگاڑے گا۔ ہن قریب شکر گزار وہ کو، قدردانوں کو اللہ بہت دے گا۔ پتہ کیا چلا کہ نبی کے جاتے ہی دین نہیں چلا گیا، اللہ کا نبی چلا گیا، اللہ تو موجود ہے۔ اور جو لوگ موت کے ڈر سے میدان جنگ میں نہیں آتے یا اللہ کے راستوں میں نہیں آتے، تو اللہ ان کو تسلی دے رہا ہے کہ کیا ہوا، کوئی نفس اللہ کے حکم کے بغیر نہیں مر سکتا۔ وَمَا كَانَ لِنَفْسٍ أَن تَمُوتَ إِلَّا بِإِذْنِ اللَّهِ كِتَابًا مُؤَجَّلًا، لکھی ہوئی بات موجود ہے، اللہ تعالیٰ نے ہر بندے کی موت کا وقت رکھا ہوا ہے، وہ آئے گا تو ہی مرے گا۔ ہاں جو دنیا کا ثواب چاہے گا اس کو دنیا دیں گے، اور جو آخرت چاہے گا اس کو اس میں سے بھی دیں گے، اور قدر دانوں کو ہم بہترین جزا دیں گے۔ پھر اس کے بعد صحابہ کرام کی تعریف کی گئی کہ غزوہ بدر ہو یا احد، نبی اکیلا کچھ نہیں کر سکتا، اور نبی کتنا ہی زیادہ ایمبیشیس کیوں نہ ہو، اس کے پاس کتنی ہی زیادہ ایمان کی بلندی کیوں نہ ہو، جب تک ساتھ نہ ملے ربیین کا تب تک بات نہیں بنتی۔ واقعی من نبی قاتل معہ ربیون کثیر، اللہ کہتے ہیں کتنے نبی ایسے گزرے کہ لڑائی کی ان کے ساتھ اللہ والوں نے۔ ربی یہاں اللہ کے نبیوں کے ساتھیوں کو کہا جا رہا ہے کہ ان کے اندر کتنا ربانیت تھی، کتنا رب کو پہچانتے تھے، کہ فما واہنوا لما اصابہم فی سبیل اللہ، اللہ کے راستوں میں کوئی مشکل آئی وہ نہیں کمزور پڑے، وما دعوفو کوئی زوف نہیں دکھایا، ومستکانو نہ گڑ گڑائے، اور واللہ یحب الصابرین، جتنی بڑی مشکل آتی تھی اتنا صبر کرتے تھے، اور نہیں تھی ان کی بات اس کے سوا، جب بھی کوئی مشکل آتی تو ربنا اغفر لنا ذنوبنا واسرافنا فی امرنا وثبت اقدامنا وانصرنا علی القوم الکافرین، چار چیزیں، بخشش اپنے گناہوں کی، زیادتیاں اپنے کاموں پہ، قدموں کا جماؤ، اور کافروں کے مقابلے میں فتح مانگتے تھے۔ جیسے اللہ کے نبیوں کو ایسے لوگ ملے تو اللہ نے اسی کی وجہ سے ان کو دنیا اور آخرت کا اجر بھی دے دیا، اور واللہ یحب المحسنین، اللہ تعالیٰ محسنین کو پسند کرتا ہے، ان سے محبت کرتا ہے۔ اسی کے اندر اللہ تعالیٰ نے مسلمانوں کو کافروں کی سرگرمیوں سے بھی آگاہ کر دیا کہ اے لوگوں جو ایمان لائے ہو، اگر تم کافروں کے گروہ کا کہنا مان لو گے تو تمہیں تمہارے دین سے پھیر دیں گے اور تم خاسرین ہو جاؤ گے، مت مانو ان کی باتیں۔ مشرقین کی سازشیں جنگوں میں ساتھ ساتھ چلتی تھیں، وہ خریدتے تھے لوگوں کو، بیچتے تھے، ان کے ہاتھوں میں کچھ لوگ ایمان، تو ایمان والوں کو کہا تم نہ ایسا کرنا، بلکہ اللہ تمہارا دوست ہے اور وہی بہترین مدد کرنے والا ہے، اور ان قریب ہم کافروں کے دلوں میں روپ ڈال دیں گے کہ اس وجہ سے بیمار شرکو، کیا پتہ چلا کہ شرک کی وجہ سے دل میں روپ پڑ جاتا ہے۔ ایمان بندے کو امن دیتا ہے تو شرک بندے کو بے چین کرتا ہے، اور شرک بھی وہ جس کی اللہ نے کوئی دلیل نہیں اتاری۔ وَمَاوَاهُمُ النَّارُ، اور ظالموں کے لیے بہت ہی برا ٹھکانہ ہے۔ اس کے بعد آیت نمبر 152 سے لے کر آیت نمبر 155 تک تقریباً غزوہ احد کا وہ وقت ہے جو ابتدائی دور تھا، ابھی بھگدڑ نہیں مچی تھی، ابھی مسلمان اسی چیز پہ جمے ہوئے تھے۔ تو اللہ کہتے ہیں دیکھو جب تم لڑ رہے تھے تو وَلَقَدْ صَدَقَكُمُ اللَّهُ وَعْدَهُ، اللہ نے اپنے وعدے سچے کیے، جب تم ان کو کاٹ رہے تھے اس کے حکم سے، پھر جب تم نے بزدلی کی اور تم جھگڑ پڑے کاموں میں، آپس میں تنازع کر دیا اور نافرمانی کر لی، ہاں کب، مِمْ وَعْدِ مَا عَرَاكُمْ مَا تُحِبُّونَ، دولت دکھ گئی تھی نا، فتح مل گئی تھی نا، اس کو دے کے لڑنے لگ گئے، ہلاک ہوئے، کوئی بات نہیں، دو گروہوں میں بٹ گئے، کچھ دنیا کو چاہتا ہے، کوئی آخرت کو، لیکن اللہ نے وہ وقت بھی ٹال ہی دیا۔ ثم صرفکم عنہم لیبتلیکم، اللہ نے پھر وہ وقت تم سے پھیرا، پھر آزمائش ہے، ایک مشکل کے بعد پھر آزمائش، پھر تم سے درگزر کیا، اور اللہ صاحب فضل ہے ایمان والوں پر۔ 152 میں وہ آیت تھی جس میں بھگدڑ مچنے سے پہلے کا وقت تھا، 153 سے اگلی آیات میں بھگدڑ مچنے کے بعد کی بات ہے کہ جب تم چڑھ رہے تھے اور مڑ کے نہ دیکھتے تھے کسی کو، اور رسول تم کو پیچھے سے پکار رہا تھا، یعنی رسول کی نہیں تم نے سنی، پھر تمہیں غم پر غم ملا تاکہ تم اس پہ غم نہ کرو جو تم سے چوک گیا، اور جو تم کو ملا اس پہ غم نہ کرو، بے شک اللہ خوب جاننے والا اور کو جو تم عمل کرتے ہو۔ کیا پتہ چلا کہ یہ فتح اور شکست تو بیچ کی چیزیں ہیں، یہ کوئی بڑی بات نہیں ہے، اصل تم آزمائش میں تھے، پہلے خیر ہو رہی تھی اس میں تم پیچھے رہے، پھر شکست ہوئی تو اس میں پیچھے رہے۔ اگر ساری باتوں کو ہم دیکھیں تو پتہ یہ چلتا ہے کہ جب اللہ تعالیٰ کی بات نہیں مانی جاتی تو پھر اللہ تعالیٰ بندے کو اس طرح کے فتح اور شکست سے دوچار کرتا ہے کہ اس کو پتہ بھی نہیں چلتا۔ ہم ان آیات کو صرف اس طرح سے پڑھ رہے ہیں، اگر دیکھیں تو غور سے اس میں آج کے مسلمانوں کی بھی کہانی ہے، फतह या शिकस्त दो आईने हैं, किस चीज़ के? कि मुसलमान कर क्या रहे। अल्लाह की मदद ईमान वाले के साथ है, लफ्ज़ मुसलमान नाम से नहीं है। तो हम सब इस तनाजर से आज के हालात को भी अगर परखें तो हमें इसमें बहुत रहनुमाई मिलती है। आगे देखेंगे 154 आयत, ثم أنزل عليكم من بعد الغم أمنة نعاسا يخشى طائفة منكم وطائفة قد أهمتهم أنفسهم يظنون بالله غير الحق ظن الجاهلية। यहाँ से ग़ज़वे उहद के मैदान में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथियों का वो मामला पेश किया जा रहा है जब अल्लाह ताला ने चोट खाने के बाद, भगदड़ मचने के बाद दोबारा उनको मुतमईन कर दिया था। और जंगें होती ही इस चीज़ का नाम है, घड़ी में तोला, घड़ी में माशा वाली कैफियत। कभी सफ़ें बिखरी भी दिखती हैं तो कभी सफ़ें बनी भी दिखती हैं। अल्लाह ताला कहते हैं इस गम के बाद हमने इनको अमन दे दिया, एक ऊँग आ गई। ये भी अल्लाह की रहमत होती है। रिवायत में आता है कि मैदान जंग में ऊँग का आना रहमत है और नमाज में आना शैतान की तरफ से है। तो अल्लाह ताला किसी को गमों दुखों में सुलवा दे, ये उसके अच्छे ईमान की हालत की दलील बन जाती है। लेकिन उस वक़्त भी कुछ लोग थे जिनको अहमत हम का शिकार थे, अपनी पड़ी हुई थी, हाय हम ना मर जाएं। जब हम आया, वहमी तबीयत हुई, तो साथ ही यज़ुन्नून बिल्लाह गैर अल्हक, अल्लाह के मामले में नाहक किस्म के गुमान करने लगे, जाहिलियत वाले। वो क्या गुमान थे? लो यहाँ ला के हमें मार दिया इन्होंने, हमने कब कहा था हमें लेके आए, खाम खा में इन्होंने इधर कर दिया उधर कर दिया, इस किस्म की बातें थी। कहने लगे हमारा तो जी कोई इख्तियार ही नहीं, हल लना मिन अल अम्र मिन शैइन, हमारी तो कोई सुनता ही नहीं, हमारी तो बात की कोई अहमियत नहीं, जब मानना नहीं होता तो पूछते क्यों हैं, जब कहते हैं तो कोई मानता तो है नहीं। इस तरह के नेगेटिव जुमले मुनाफिकों के अल्लाह ताला ने पेश कर दिए, जिन्होंने ग़ज़वे उहद के मैदान में काफ़ी अपना रोल अदा किया और मुसलमानों के हौसले तोड़ने की कोशिश की। अल्लाह ताला कह रहे हैं इनसे कह दो कि मामला सारा अल्लाह ही का है, वो छुपाते हैं अपने नफ्सों में जो नहीं छुपा सकते आपसे। यानी ये कोशिश बड़ी करते हैं अपने निफाक को छुपा लें, लेकिन छुपा नहीं सकते। कहते क्या, लौकान लना मिन अल अम्री मिन शैयुन, अच्छा अगर हमारी भी कोई मर्ज़ी मान लेता, अगर हमारी राय पे कोई अमल कर लेता तो माँ को तिल ना हा होना, कोई बिना यहाँ मरता। इनकी मर्ज़ी क्या थी, घरों में बैठे रहो, दुबके रहो, ना कुछ करो, ना कोई मुश्किल पड़ेगी। तो देखा खाम खा मैदान उहद में आ गए हम और इतने लोग मारे जा रहे हैं। अल्लाह ताला ऐसे हिम्मत तोड़ने वाले लोगों के बारे में कहते हैं, कुल आप इनसे कहिए, लोकुन तुम फी बुयूतिकुम, अगर तुम अपने घरों में भी होते तो निकल पड़ते वो लोग जिनका लिखा गया था कि उनको कत्ल होना है अपनी जगहों की तरफ। यानी मौत तो बंदे की जगह को ढूंढ लेती है, तो तुम घर में भी मरते और किसी और उज़र के बहाने को चीज़ देने लेने के लिए तुम क्यों ना मैदान जंग में आ जाते और मौत वहाँ आती। लेकिन ये सब क्यों हुआ? वली यब्तली अल्लाहु मा फी सुदूरिकुम, अल्लाह तो आजमाना चाहता था कि तुम्हारे दिलों में क्या है, और ख़ास करना चाहता था जो तुम्हारे दिलों में है उसको, और अल्लाह खूब जानने वाला है दिल की बातों को। इनका मामला क्या था कि ये अपने हम में इतने मुब्तला थे कि अल्लाह ताला ने इनके दिल के पोल खोलने थे। ये वो लोग थे जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पे भी शक करते थे। ग़ज़वे उहद की एक और बड़ी अहम बात ज़हन में रखिए कि अल्लाह के नबी ने इस जंग में उन मुनाफिकों के पोल खोले जिनका गुमान क्या था कि नबी सल्लल्लाहु अलैहि वसल्लम उनसे बुग़्ज़ रखते हैं, यकीना रखते हैं, और उनको पीछे पीछे रखते हैं, और उनकी कोई बात नहीं मानते। अब ज़हन में रखिए कि ग़ज़वे उहद बिल्कुल इब्तदाई दौर में थी मदीना के, अभी सहाबा कराम में से अक्सरियत जो मक्का से आए थे वो तो आला दर्जों पे पहुंच चुके थे, लेकिन इसमें वो लोग शामिल थे जो मदीना में आने के बाद इस्लाम की तरफ आए थे लेकिन अभी तरबियत नहीं हुई थी। जैसे हर नया पैदा होने वाला बच्चा अपने माँ बाप के बारे में भी बाज़ दफ़ा बदगुमान होता है, इनके भी दिल में अल्लाह के नबी के बारे में इतनी बदगुमानियाँ थी। तो अल्लाह ताला ने कहा यही देखने के लिए तो तुम्हें मैदान उहद में लेके आए हैं कि भला तुम इन हालात में करते क्या हो। इन अल्लज़ीन तवल्लौ मिनकुम यौमल तक़ल जमान, बेशक वो लोग जो पलट गए उस दिन जब दो जमातें आपस में मिली, बेशक उनको तो बहकाया था शैतान ने उनके बास कामों की वजह से। इसको हाईलाइट कर लें, बड़ी अहम बात है कि बंदे के बास काम ऐसे होते हैं जिसकी वजह से शैतान बंदे पे सवार हो जाता है। बास हमारे काम ऐसे होते हैं जिसकी वजह से शैतान हमें हिदायत के रास्ते से बहकाता है, ये अल्लाह की तरफ से एक सज़ा होती है। बाज़ हमारी गुमराहियाँ, नाफरमानियाँ हमारे किसी दूसरे गुनाह का नतीजा होती हैं। अल्लाह ताला कहते हैं फिर बाद में अल्लाह ने उनको माफ़ किया और वो बख्शने वाला और मेहरबान है। ऐ लोगों जो ईमान लाए हो उन लोगों की तरह ना हो जाओ जो काफिर हुए और अपने भाइयों से कहने लगे जब वो زمین میں چلے یا غازی بنے. کہنے لگے لو کان عندنا ما ماتو, اگر یہ ہمارے پاس رہتے تو نہ مرتے. آپ کو فیل ہو رہا ہے منافق کو حسرت ہی حسرت ہے, یہ نہ ہوتا, کاش یہ نہ کرتے, کاش یہ ٹکٹ نہ خریدتے, جہاز میں نہ بیٹھتے. مومن اللہ کے فیصلوں کو بڑی جرات سے قبول کرتا ہے. جس طرح وہ فائدے کو قبول کر لیتا ہے نا, اس طرح وہ نقصان کو بھی ریئلائز کر, یس اٹس مائی لاس, نو پرابلم. لیکن منافق جو ہوتا ہے وہ نقصان میں اور بے چین ہو جاتا ہے. بار بار ایک ان کا جملہ سامنے آ رہا ہے, کاش یہ نہ جاتے تو نہ مارے جاتے. وہ موت جس کو اللہ شہادت کہتا ہے, یہ اس کو محرومی کہہ رہے ہیں. وہ غازی بن کے آنا جس کے اوپر جنت کی بشارتیں تھیں, ان لوگوں کو وہ عذاب لگ رہی تھی. اللہ کہہ رہے ہیں لیجعل اللہ ذلک حسرۃ فی قلوبہم, اللہ اس بات کو ان کے دلوں کی حسرت بنا رہا ہے. اور اصل بات تو یہ کہ اللہ ہی زندہ کرتا اور مارتا, اور وہ ہر چیز کو دیکھنے والا ہے جو عمل کرتے ہیں. رہ گئی بات تم مر گئے تو کوئی بات نہیں, والا ان قتل تم فی سبیل اللہ, اگر تم اللہ کے راستے میں مارے جاؤ گے یا مر جاؤ گے تو کیا ہے, مغفرت من اللہ ہی, اللہ تمہارے گناہ معاف کر دے گا. ورحمہ, اور تمہیں جنت دے گا. اور یہ خیر مما یجمعون, جو اس سے بہتر ہے جو وہ جمع کرتے ہیں. اور اگر تم مر گئے یا مارے گئے تو آخر تو اللہ ہی کی طرف اکٹھے کیے جاؤ گے. ساری بات جہاں پوری ہوئی کہ ان کی باتوں کو چھوڑ دیجئے, یہ خام خواہ کی باتیں کر رہے ہیں. مومن کے لیے تو فتح شکست ثانوی چیزیں ہوتی ہیں, اصل چیز تو اللہ کی رضا ہے. اس کے بعد آیت نمبر 159 میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی وہ خوبیاں ہیں جو ایک اچھے لیڈر میں ہونی چاہیے. غزوہ احد میں چونکہ آپ کے ساتھیوں, آپ کی ٹیم سے بہت بڑی خطا ہو گئی تھی, اکثر لوگوں سے چونکہ ہوئی, تو بیچارے جو لوگ اپنی جگہوں پہ قائم تھے ان کی بھی کوششیں ادھوری لگنے لگیں. تو امید کی جا سکتی تھی کہ غزوہ احد کے بعد نبی صلی اللہ علیہ وسلم ان سے باز پرس کریں, سختی کا رویہ ہو. تو اللہ تعالیٰ پہلے نبی کے غصے کو ٹھنڈا کرتے ہوئے کہہ رہے ہیں فبیما رحمت من اللہ لنت لہم, یہ اللہ کی رحمت ہے کہ آپ ان کے لیے بڑے نرم ہیں, آپ کا دل ان کے لیے نرم ہے, آپ ان کی غلطیوں پہ معاف کرنے والے ہیں. ہاں اگر آپ سخت ہوتے یا سخت دل یا زبان کے دل کے گندے ہوتے تو یہ آپ سے بکھر جاتے, یعنی آپ ان کے ساتھ ان کی غلطیوں پہ بھی جب ان کو ٹوکتے ہیں تو بہت اچھے طریقے سے ٹوکتے ہیں, ورنہ تو اگر آپ بدتمیزی کرتے, گالیاں دیتے, چیخو پکار کرتے تو یہ آپ کا ساتھ چھوڑ چکے ہوتے. اب ان سے جو غلطی ہوئی ہے تو فاعفو عنہم, معاف کر دیں ان کو, واستغفر لہم, بلکہ ان کے لیے بخشش کی دعا کریں, اور آئندہ مت ان کو کاٹیں خود سے. وشاورہم فی الامر, ہم بڑی ڈیٹیل سے ان آیتوں پہ بات کر چکے ہیں کہ کیسے اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کے طریقے سے یہ چیز سکھاتے ہیں کہ کسی سے غلطی ہو جائے تو اس کو کاٹنا نہیں, بلکہ اس کو دوبارہ نئے سرے سے نئی تربیت کے ساتھ اس کو دوبارہ ان چیزوں میں رکھو اور ان سے پھر مشورہ لو, اور جب ارادہ کر لیں, عزم کر لیں کسی کام کے کرنے کا تو فتوکل علی اللہ, پھر اللہ پہ توکل کیجیے. یہاں سے استخارہ کرنے کا طریقہ بھی پتہ چلتا ہے, سائیڈ ایشو ہے لیکن بات سمجھ آتی ہے. آپ کی زندگی میں کوئی بھی معاملہ آیا ہو, شادی کروں نہ کروں, وہاں گھر لوں نہ لوں, پہلے شاورہم فی الامر آپ کیجیے. سب سے پہلے آپ لوگوں سے مشورہ لیجیے, پوچھیے کیا چاہیے, کیا کرنا ہے, پہلے لے لیں لوگوں سے رائے. اس کے بعد فیضہ عزمتا, عزم کے اندر اللہ سے مشورہ ہے, پھر استخارے کی دعا کر لیں, استخارہ کریں, اللہ سے خیر مانگیں, پھر دل جو کہے فتوکل علی اللہ, پھر وہ کام کر لیجئے. اور اللہ سے توکل کرنے والوں کو پسند کرتے ہیں. اور اگر تم ینصرکم اللہ, اگر مدد کرے تمہاری اللہ, تو تم پر کوئی غالب نہیں. کون سی دنیا کی طاقت ہے جو تمہیں اللہ کے عذابوں سے روکے یا اللہ کی مدد سے روکے؟ اصل بات ہے کہ اللہ کا بندے کے ساتھ ہونا لازم ہے, اور اگر وہ تم کو رسوا کر دے تو کون ہے جو تم کو اس کے بعد مدد دے؟ اور اللہ ہی پر چاہیے کہ توکل کریں ایمان والے. غزوہ احد میں کے بعد دیکھا تو ایک چادر نہیں مل رہی تھی, بدر یا احد دونوں میں سے کسی ایک موقع کا یہ واقعہ ہے. لوگوں کا خیال تھا کہ شاید اللہ کے نبی نے لے لی ہوگی. کچھ لوگوں نے اللہ کے نبی پر یہ الزام تک لگا دیا کہ آپ نے مال غنیمت کی بانٹ فیئر نہیں کی, آپ فیوریٹزم کرتے ہیں. تو کہا وما کان لنبی ان یغل, کا نبی کی یہ شان نہیں کہ وہ خیانت کرے. نبی نے خیانت کرنی ہے تو تمہیں کیسے ایمان کا سبق دے گا, کیونکہ جو کوئی خیانت کرے گا تو قیامت کے دن اپنی خیانت کے ساتھ آئے گا, اور پھر ہر نفس کو پورے کا پورا دیا جائے گا جو کہ اس نے کمایا تھا, اور اس پہ کوئی ظلم نہ کیا جائے گا. کیا پس جو اللہ کی رضا کی تباہ کرے اس شخص جیسا ہو سکتا ہے جو اللہ کا غضب اور غصہ لے کر آئے؟ دو مختلف کردار ہیں, دو مختلف انجام ہیں. ان کا ٹھکانہ جہنم ہے اور بہت برا ہے وہ ٹھکانہ. ہاں جو اللہ کی رضوان, اللہ کی رضا مندی کے لیے کام کریں تو ہم درجات عند اللہ, ان کے درجے اللہ کے پاس ہیں. اور واللہ بصیر بما یعملون, اللہ خوب جانتا ہے جو وہ عمل کرتے ہیں. اور آخری آیت اس حصے کی کہ لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا من انفسہم، بے شک اللہ نے مومنوں پر احسان کیا جب ان کے بیچ میں رسول بھیجا انہی کے ہم نفسوں میں سے، جو ان پر اس کی آیتیں پڑھتا، ان کا تزکیہ کرتا اور ان کو کتاب اور حکمت کی تعلیم دیتا، وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ، اگرچہ وہ اس سے پہلے بہت دور کی گمراہی میں بھٹک رہے تھے۔ اللہ تعالیٰ نے بے شمار نعمتیں دیں لیکن کسی کا احسان نہیں جتلایا۔ ایک نعمت جس کو اللہ نے من کہہ کر امت مسلمہ کے لیے رکھا، اور وہ کیا ہے کہ آپ کے لیے اتنا پیارا رسول، اتنا پیارا استاد، اتنا پیارا لیڈر رکھا کہ جو آپ کی تربیت اور تزکیہ اور تعلیم کا انتظام کرتا تھا۔ اور تم پہلے تھے کیا؟ سوچو، بات بات پہ جھگڑے، کہیں پانی پلانے پہ جھگڑا، کہیں گھوڑے آگے بڑھانے پہ جھگڑے۔ تو آج ہم سب بھی خود سے پوچھیں کہ کیا ہمیں اللہ کے نبی صلی اللہ علیہ وسلم کا وجود ایک نعمت لگتا ہے؟ اور اگر وہ نعمت ہے تو نعمت کی قدر کرنے کی ضرورت ہے۔ اللہ تعالیٰ سے دعا ہے کہ ہم بہترین طریقے سے ان آیات پہ غور و فکر کرتے ہوئے عمل کر سکیں۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔